नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
अझै पनि धेरै संचार प्रतिष्ठानमा कार्यरत पत्रकार तथा संचार कर्मीहरूले तोकिए बमोजिमको तलब तथा सेवा सुविधा पाउन नसकेको भन्ने गुनासो सुनिन्छ। यस सम्बन्धमा आज हामी एउटा रिपोर्ट प्रस्तुत गर्छौ अनि आगामी स्थानीय तह निर्वाचनमा पत्रकार आचार संहिता लगायत निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्ने प्रेस काउन्सिल नेपालले हालै एक अपील जारी गरेको छ। यस सम्बन्धमा आज हामी सूचना अधिकारी राम शरण बोहरासँग कुराकानी गर्छौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढ़ी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौं। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाई गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढ़ाउने कार्यमा सहयोग गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरे अनुसार अझै पनि धेरै श्रमजीवी पत्रकार तथा संचार कर्मीहरूले पारिश्रमिक नपाएको गुनासो गरेका छन्। यसै सम्बन्धमा अब हामी एक रिपोर्ट प्रस्तुत गर्दैछौ।
श्रमजीवी पत्रकारहरूले अझैसम्म पनि ऐनले व्यवस्था गरे अनुरूपको सेवा सुविधा पाउन सकेका छैनन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक समेत नपाएको तथ्याङ्क रहेको नेपाल पत्रकार महासंघले जनाएको छ। श्रमजीवी पत्रकार ऐनमा पत्रकारका हक हितका पक्षमा विभिन्न व्यवस्था गरिएको भए पनि अझै पनि श्रमजीवी पत्रकारहरूको मूल मुद्दाका रूपमा समयमै तोकिएको पारिश्रमिक नपाउने समस्या यथावत नै रहेको छ। धेरै संचार प्रतिष्ठानमा अझै पनि नेपाली पत्रकारले समयमा तलब नपाउने र तोकिए बमोजिम तलब नपाउने समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने सन्दर्भमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले क्रमिक रूपमा सम्बन्धित पक्ष, सरकारवाला निकाय र विज्ञहरूसँग छलफल र बहस गरिरहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का बताउनुहुन्छ।
श्रमजीवी पत्रकारहरूको अवस्था, हामी यो विशेष गरी श्रमजीवी पत्रकार एन बने पछाडि धेरै पत्रकारहरूको हकितका लागि यो एनले धेरै कुरा चाहिँ सिफारिश गरेको छ होइन, त्यो एन अनुसार धेरै कुराहरू चाहिँ पत्रकारको पक्षमा एनले बोलेको छ। तर एन बनेको करिब 27 वर्ष हुँदा पनि अहिले पनि पत्रकारहरूको मूल मुद्दा विलयमा पारिश्रमिक नपाउने, तोकिएको अनुसारको चाहिँ न्यूनतम पारिश्रमिक पनि नपाउने समस्याहरू धेरै संचार प्रतिष्ठानमा अहिले पनि कायमै छ। तर त्यसलाई क्रमिक रूपमा सुधार के गरेर गर्न सकिन्छ भन्ने कुरामा न्यूनतम पारिश्रमिक निर्धारण समितिले एउटा बहस छलफल गरिरहेको छ। विशेष गरी नेपाली पत्रकारिताका दुईटा समस्या छन् जस्तो लाग्छ। एउटा कन्टेन्टका हिसाबले हामीले कति जिम्मेवार कन्टेन्टहरू दिने भन्ने कुरा एउटा मुद्दा हो भने अर्को मुद्दा भनेको त्यहाँ कार्यरत पत्रकार कर्मचारी कामदारले संचार प्रतिष्ठानमा कार्यरत कर्मचारी पत्रकार र कामदारले तोकिएको समयमा सेवा सुविधाहरू पाएका छन् कि छैनन् भन्ने अर्को मूल मुद्दा हो। यी दुईटा मूल मुद्दा नै हाम्रो प्रमुख मुद्दा हुन्। तर अहिले पनि श्रमजीवी पत्रकारहरूको अवस्था एकातिर तोकिएको तलब सेवा सुविधाहरू नपाउने र अर्को न्यूनतमले तोके भन्दा पनि कम मात्रै पाउने, त्यो दुईटा समस्या चाहिँ अहिले पनि नेपाली पत्रकारहरूले भोगिरहेका छन्।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको हकहित र पत्रकारका मूल मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयलाई महत्वपूर्ण मुद्दा बनाएर अगाडि बढ़ाएको अध्यक्ष खड्काले बताउनुभयो। श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरे अनुसारको पत्रकारको हकहित कार्यान्वयन गराउनु नै न्यूनतम पारिश्रमिक निर्धारण समितिको मूल मुद्दा रहेको भन्दै यसको कार्यान्वयनमा समितिसँगै सरकारवाला सबै पक्षको भूमिका रहने अध्यक्ष खड्का बताउनुहुन्छ।
समितिमा अहिले नयाँ नेतृत्वको हिसाबले म भर्खरै आएको हुँ होइन, यो बीचमा पहिला पनि अब यही क्षेत्रमा क्रियाशील भएको कारणले गर्दाखेरि यो विषयमा यो मुद्दामा म एकदमै संवेदनशील भएर यसमा लागिरहेछु। हामी पत्रकार महासंघमा हुँदा पनि यो मुद्दाहरूलाई उठाएका थियौँ, त्यसै गरी प्रेस काउन्सिलमा हुँदा पनि यी मुद्दाहरू चाहिँ हाम्रो प्राथमिक मुद्दा बन्नुपर्छ, पत्रकारले भोगिरहेको मूल समस्या अहिले यो हो भन्ने विषयमा हामी छलफल गरि नै रहेका हुन्थ्यौँ। र अहिले पनि म आइसके पछाडि पनि यो बीचमा मैले अध्ययनहरू र विज्ञहरूसँग छलफलहरू पनि गरेँ। सरकारलाई यही समय अगाडि मात्रै समितिले नयाँ प्रस्ताव पनि पठाएको छ। यो समय अनुसार जुन महँगी बढ़िरहेको छ त्यो आधारमा दुई वर्षमा पत्रकारहरूको पारिश्रमिकको पनि एकचोटि त्यो रिभ्यू गरेर समय सापेक्ष बनाउने भूमिका न्यूनतम पारिश्रमिक निर्धारण समितिको हो। त्यो भूमिका अनुसार त्यो समितिबाट सरकारले त्यसलाई ओन गरेर त्यसलाई कार्यान्वयन गर्ने कुरा बाँकी छ भने, तर समय सापेक्ष गर्दा पनि जस्तो पहिलाकै पारिश्रमिक पनि किन राम्रोसँग लागू भइरहेको छैन भनेर अब हामी न्यूनतमले मात्र होइन, हामी नेपाली पत्रकारितामा एउटा बहस छलफल गरेर यसलाई हामीले हरेक एउटा कल कारखानाको मजदुरहरूको सेवा सुविधाको ग्यारेन्टी गरिएको हुन्छ भने, पत्रकारिता क्षेत्रमा पनि गरिएको जुन सेवा सुविधाहरूको पारिश्रमिकको ग्यारेन्टी छ त्यसलाई चाहिँ अनिवार्य रूपमा कार्यान्वयन गर्ने हिसाबले हामी जानुपर्छ। र यसमा एउटा पक्ष एउटा कुनै निकायले पहल गरेर मात्र पुग्दैन, सबै सरकारवाला निकायहरू बीच एउटा खालको छलफल गरेर हामी त्यो किन अहिलेसम्म कार्यान्वयन केही हदसम्म नभएको भन्न त मिल्दैन, भएको पनि छ तर अझ यसलाई व्यवस्थित रूपमा सबै मिडियामा कार्यान्वयन हुने हिसाबले हामी के गरेर गर्न सक्छौ भन्ने कुरामा हामी सबैले यसलाई मूल मुद्दा बनाएर जानुपर्छ।
प्रत्येक दुई दुई वर्षमा पत्रकारहरूको तलब वृद्धि गर्नुपर्ने ऐनमा व्यवस्था भए पनि झण्डै 3.5 वर्षसम्म पनि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब स्केल समेत कतिपय संचार गृहमा कार्यान्वयन हुन सकेको छैन। नेपाल पत्रकार महासंघले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारवाला निकाय र विभिन्न संचार प्रतिष्ठानहरूसँग विशेष पहल संवाद र छलफल गरिरहेको महासंघका अध्यक्ष विपुल पोखरेल बताउनुहुन्छ।
श्रमजीवी पत्रकारहरूले अहिले पनि ऐनले गरेको व्यवस्था अनुसारको सेवा सुविधा पाउन नसकेको अवस्था छ। त्यति मात्रै होइन, न्यूनतम पारिश्रमिक निर्धारण समितिले जुन एउटा तलब स्केल निर्धारण गरेर आजभन्दा झन् 3-3.5 वर्ष अगाडि चाहिँ पेश गरेका थिए, त्यो आधारमा तोकेको तलब सुविधा मात्रै पनि नपाएको अवस्था छ। यसलाई कार्यान्वयन गराउने सन्दर्भमा हामीले अघि पनि थप दबाव दिनुपर्ने, अझै पनि राज्यलाई र मिडिया संचालक व्यवस्थापन पक्षलाई चाहिँ घटाउनु पर्ने अवस्था छ र त्यो काम हामीले गरि पनि राखेका छौँ प्राप्त उजुरको आधारमा। यो एक वर्षको अवधि हेर्ने हो भने चाहिँ 300 भन्दा बढी त्यस्ता उजुरहरू पत्रकार महासंघमा आइपुगेका छन्, जसमा श्रमजीवी पत्रकारहरूले तलब समयमा नपाएको कुरा, अवैधानिक ढंगले निष्कासन गरेको कुरा, कामबाट हटाइएको कुरा उल्लेख छन्। ती मध्ये 33 केस हामीले चाहिँ अदालतसम्म पुर्याएका छौँ भने 100 जति चाहिँ हामी संवाद मार्फत त्यसलाई चाहिँ एउटा नेगोसिएसनमा पुर्याएर चाहिँ साथीहरूलाई न्याय दिलाउने काम गरेका छौँ। बाँकी केसहरूका सन्दर्भमा हामीले अहिले पनि छलफल गर्दैछौ, संवादको चरणमा त्यो छ र भर्खरै बसेको हाम्रो श्रमजीवी पत्रकार हक प्रवर्धन समितिको बैठकले चाहिँ त्यस्ता संचार संस्थाहरू जहाँ हाम्रो साथीहरू अन्यायपूर्ण ढंगले निष्कासन हुनुभएको छ ती संचार संस्थाहरूमा चाहिँ किसिमले भने धरना दिने दबाव दिने सम्बन्धी निर्णयहरू पनि हामीले गरेका छौँ र सम्भवतः 1-2 दिनमै हामी धरना दिन ती त्यस्ता संचार संस्थाहरूमा पनि पुग्नेछौँ। यो तथ्याङ्कले र यो अवस्थाले के देखाउँछ त भन्दाखेरि अहिले पनि श्रमजीवी पत्रकारहरूले तोकिएको ऐनले नै तोकेको अनुसारको सेवा सुविधा प्राप्त गर्न सक्नु भएको छैन एउटा पक्ष छ भने, अर्को पक्ष 3.5 वर्ष भइसक्यो एउटा तलब निर्धारण गरेको र ऐनमा के व्यवस्था छ त भन्दाखेरि प्रत्येक 2-2 वर्षमा चाहिँ त्यो तलब चाहिँ रिभ्यू हुनुपर्छ भनेर भनिएको छ, तर 3.5 वर्ष बितिसक्दाखेरि पनि त्यसलाई रिभ्यू गरिएको छैन। भर्खरै न्यूनतम पारिश्रमिक निर्धारण समितिले एउटा सिफारिस गरेको छ, यद्यपि त्यो 25% वृद्धिको सिफारिस छ, पत्रकार महासंघले 50% गर्नुपर्छ भनेर हामीले चाहिँ भनिराखेका छौँ, त्यसलाई पनि अहिलेसम्म पनि कार्यान्वयनमा लगेको अथवा राजपत्रमा सूचना प्रकाशित गरेको अवस्था छैन।
श्रमजीवी पत्रकारलाई कतिपय संचार माध्यमहरूले तलब समयमा नदिने, तोकिए बमोजिमको तलब नदिने, कामबाट समेत निष्कासित गर्ने गरेको पनि पाइएको छ। त्यस्ता संचार माध्यमहरूसँग छलफल र संवाद गरिरहेको र अझै पनि कार्यान्वयनमा नल्याउने संचार माध्यमहरूका सम्बन्धमा श्रमजीवी पत्रकारहरूको हक हितका लागि महासंघले निरन्तर खबरदारी गरिरहेको पनि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो।
एकातर्फ श्रमजीवी पत्रकारहरू समस्यामै छन् भने अर्कोतर्फ ऐनले कार्यान्वयन गराएर उनीहरूलाई चाहिँ एक किसिमले आफ्नो श्रम अनुसारको पारिश्रमिक र सेवा सुविधा प्राप्त गर्ने अथवा प्राप्त गर्नका लागि आवश्यक इन्भाइरोमेन्ट बनाउने सन्दर्भमा राज्य पक्ष पनि उदासीन देखिएको छ। अहिलेसम्म पनि हामीसँग प्रेस रजिस्ट्रारको स्वतन्त्र व्यवस्था हुन सकेको छैन, जसले गर्दाखेरि यो ऐन कार्यान्वयन गर्ने र श्रमजीवी पत्रकारहरूको हकित सुनिश्चित गर्ने सन्दर्भमा समस्या देखिएको छ। हामीले निरन्तर खबरदारी मैले भने प्रदर्शनै गर्ने, सड़कमा पनि जाने, अदालतमा पनि जाने, संवादमा पनि जाने, संवाद सड़क र अब न्यायिक लडाई तीनटै लडाईमा पत्रकार महासंघले आफूलाई निरन्तर उभ्याइराखेको अवस्था छ।
सबै संचार माध्यमहरूमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुन सके मात्रै पत्रकारहरूले समयमै तोकिए बमोजिमको पारिश्रमिक पाउन सक्छन्। त्यसका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ सँगै सम्बन्धित सबै पक्षको महत्वपूर्ण भूमिका रहने देखिन्छ।
वन जंगल हाम्रो अमूल्य सम्पत्ति हो, वनलाई डढेलोबाट बचाऊ। सानो आगोको झिल्कुले पनि हजारौं हेक्टर वन जंगल सखा पुन सक्छ, तसर्थ वन डढेलोको दृष्टिले संवेदनशील क्षेत्र छुट्याई समयमै रोकथामका उपायहरू अवलम्बन गर्न वन सरकारवाला समुदायमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी आगामी स्थानीय तह निर्वाचनमा पत्रकारहरूका लागि जारी आचार संहिताका सम्बन्धमा कुराकानी गर्छौं। हालै प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिताको अनुगमन गर्ने सन्दर्भमा केन्द्रित रहेर एक अपील जारी गरेको छ। यस सम्बन्धमा अब हामी काउन्सिलका सूचना अधिकारी राम शरण बोहरासँग कुराकानी गर्दैछौ।
यो आसन्न स्थानीय तहको निर्वाचनका लागि चाहिँ यो संचार माध्यम पत्रकारहरू संचार कर्मीहरूले पालना गर्नुपर्ने यो आचार संहिता प्रेस काउन्सिलको के छ, के भन्नुहुन्छ?
आगामी वैशाख 30 गतिको लागि तय भएको निर्वाचनका सन्दर्भमा आम संचार माध्यम तथा पत्रकारहरूले पालना गर्न पर्ने आचार संहिताका विषयमा यसको अनुगमन गर्न पालना भए नभएको अनुगमन गर्नलाई प्रेस काउन्सिलले जिम्मा पाएको छ र विगतमा पनि प्रेस काउन्सिलले आम संचार माध्यमको अनुगमन गर्दै आएको हो र यस वर्ष पनि आम संचार माध्यमको अनुगमनको लागि हामीले काम प्रारम्भ गरिसकेका छौँ। आचार संहिता लागू भइसके पश्चात चाहिँ प्रेस काउन्सिलले आम संचार माध्यमलाई आह्वान गर्दै मर्यादित भएर सन्तुलित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आमदार माध्यमलाई आह्वान पनि गरिसकेको छ र यो सन्दर्भ कस्तो छ भने हाम्रा संचार माध्यमहरू अत्याधिक अनलाइन संचार माध्यम, डिजिटल संचार माध्यम र अन्य संचार माध्यमको संख्या विगतको चुनावको तुलनामा निकै नै बढेको पाइन्छ। त्यसले गर्दाखेरि चुनौती पनि त्यतिकै छ, पालना भए नभएको हामीले म्यासिभली अनुगमन गर्न काउन्सिलमा त्यतिकै चुनौती पनि छ, तथापि हामीले काम प्रारम्भ गरिसकेका छौँ।
प्रेस काउन्सिल नेपालको अपिल भनेर पनि जारी गर्नुभएको छ, के भन्नुहुन्छ?
हाम्रो मुख्य जिम्मेवारी पनि के हो भन्दाखेरि आम संचार माध्यमले यो निर्वाचनमा स्वतन्त्र भूमिका खेल्नु पर्दछ र कसैको पक्ष विपक्षमा गुणगान गाएर अथवा त्यसलाई उम्मेद्वार अथवा दललाई चाहिँ गाली गलौज गरेर हेरास्त अभिव्यक्तिहरू दिएर सामग्री सम्प्रेषण गर्न हुँदैन। यो चाहिँ त्यसले गर्दाखेरि निर्वाचनको माहौल बिग्रिन सक्ने, निर्वाचन प्रक्रियालाई नै विफल हुन सक्ने र सामाजिक सद्भाव पनि खलल पुग्ने हुन्छ। तसर्थ हाम्रो काउन्सिलले आम संचार माध्यम र पत्रकारलाई र उहाँहरूको संचार सामाजिक सञ्जालबाट समेत सामग्री सम्प्रेषण गर्दाखेरि तथ्यगत सूचनाका आधारमा सत्य तथ्यलाई केलाएर तथ्यगत पुष्टि गरेर मात्रै कुनै पनि सामग्रीहरू सम्प्रेषण गर्नुपर्छ, ताकि कुनै दुष्प्रचार गर्ने ध्येयले इन्टेन्सनली आफूले चिताएरै कसैलाई दुष्प्रचार गरौं भन्ने ध्येयको सूचनाहरू पनि संचार माध्यमलाई प्राप्त हुन सक्छन्, पत्रकारलाई प्राप्त हुन सक्छन्। त्यो सूचनाका आधारमा संचार माध्यमले समाचार सामग्री बनाएर सम्प्रेषण गर्ने हो। तसर्थ आम संचार माध्यम तथा पत्रकारले यो चुनावको सन्दर्भमा हुन सक्ने यस्ता खालका आचार संहिता प्रतिकूल गतिविधिहरू हुन सक्छन्, आफूबाट चाहिँ तथ्यगत नभइकन कहिलेकाहीँ के भइदिन्छ भने मिस इन्फर्मेसनहरू आउन सक्छन्, त्यसका आधारमा तथ्य केलाएर मात्रै आम संचार माध्यमले सामग्री सम्प्रेषण गर्दिन होला र कसैको चाहिँ पक्ष नलिकन समान स्थान दिएर दल अथवा उम्मेद्वारलाई समान स्थान दिएर कसैको पक्ष विपक्षमा सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपाल आह्वान गर्दछ। यही पालना भएको छ कि छैन भनेर निर्वाचन आचार संहिता 2078 र प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिता समेतको चाहिँ आधारमा अनुगमन सुरु गरिसकेका छौँ र भर्खरै पनि हामीले यसभन्दा हिजो मात्रै पनि केही संचार माध्यमबाट यस्ता खालका सामग्रीहरू जो अलिकति दुष्प्रचार हुने टाइपका नभएका अनि अलिक घृणास्पद अभिव्यक्ति हुने टाइपका सामग्रीहरू हाम्रो अनुगमनमा देखिएपछि हामीले तत्कालै उहाँहरूलाई यस्तो नगर्न भनेर निर्देशन पनि जारी गरिसकेका छौँ र हामी निरन्तर रूपमा अनुगमनमै छौँ। आज पनि हामी बिहानैदेखि नै हाम्रो म्यासिभली गर्न सकिन्न तर स्याम्पलिङ गरेर देशभरका संचार माध्यम कति छन् तीलाई चाहिँ स्याम्पलिङ गरेर सानो स्केलबाटै भए पनि चाहिँ हामीले सुरुवात गरेका छौँ र यो प्रभावकारी ढंगले कार्यान्वयनको तहमा गएको।
बारम्बार आचार संहिता चाहिँ उल्लङ्घन भइरहन्छन् संचार माध्यममा, यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने त?
विगतको तुलनामा यसपटकको आचार संहिता निर्वाचन आचार संहितामा धेरै कुराहरू समेटिएका छन्, कडाईका साथ आएको पनि देखिन्छ। जस्तो उदाहरणको लागि मैले यहाँलाई जानकारी गराउनु पर्छ कि कुनै पनि व्यक्तिले सामाजिक सञ्जालबाट समेत कुनैको पक्षपोषण हुने गरी अथवा विपक्षमा हुने गरी सामाजिक समेत सम्प्रेषण गर्न हुँदैन, त्यसले निर्वाचन आचार संहिता उल्लङ्घन हुन्छ भन्ने उल्लेख गरेको छ। त्यसै गरी जात जाति धर्म सम्प्रदायलाई चाहिँ आघात पुर्याउने गरी राजनीतिक आस्था आस्थाका आधारमा पनि कुनै पनि सामग्री सम्प्रेषण नगर्न भनेर पनि आचार संहितामा उल्लेख भएको पाइन्छ भने कुनै कसैसँग पक्ष विपक्षमा अहिले मैले भनिहालेँ फेसबुक मेसेन्जर ट्विटर भाइबर युट्युब इन्स्टाग्राम जुनसुकै माध्यमबाट पनि सामग्री सम्प्रेषण र पर सेयर लाइक कमेन्टसम्म प्रति कमेन्टसम्म गर्न नहुने भन्ने व्यवस्था भएको हुँदाखेरि यदि यस्तो उल्लङ्घन भएको अवस्थामा हामीले प्रेस काउन्सिलले अनुगमन गरिरहेको र प्रेस काउन्सिलले सचेत गराउँछ यस्तो नगर्न भन्ने सचेत गराउँछ पटक पटक त्यस्ता खालका चाहिँ भनेदेखि आचार संहिता बमोजिम र निर्वाचन कसुरी ऐन पनि त्यसतर्फ आकर्षित हुन सक्छ निर्वाचन आयोगलाई हामीले जानकारी गराउँछौँ र व्यवस्थापन चाहिँ यस्तो आचार संहिता भने विषय कस्तो हो भने आफैले पालना गर्ने आफैले त्यसलाई चाहिँ तपाईँको अनुशासनमा रहने वा आचरणमा रहने हो त्यस कारणले यो नैतिक पाठ हो मलाई लाग्छ आम संचार माध्यमले विगतमा पनि संयमतापूर्वक एकदम निर्वाचनलाई सहयोग पुर्याउने गरी निर्वाचनलाई सफल बनाउने गरी सामग्री सम्प्रेषण भएका उदाहरणहरू छन् एका छुट्टाफुट छुटफुट बाहेक तथापि त्यो विषयलाई संचार माध्यमहरूले र पत्रकारहरूले अवश्य पनि पालना गर्नुहुनेछ जब उहाँहरूबाट पालना हुन्छ तब व्यवस्थापन गर्न त्यति चुनौत हुँदैन काउन्सिलले त्यसलाई व्यवस्थापन गर्नेछ भन्ने म यहाँ जानकारी गराउँछु
जिल्ला जिल्लामा गएर प्रदेशमा गएर प्रशिक्षण दिइरहनु भएको छ त्यसको असर हो भन्न सकिन्छ यो अलिकति घट्दै गएको यो आचार संहिता उल्लङ्घनका घटना
अवश्य पनि यो यस्तो हो अहिले आजै पनि हाम्रो निर्वाचन आयोगको आयोजनामा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहकार्यमा चाहिँ यो निर्वाचन अभिमुखीकरण निर्वाचन संचार माध्यमको निर्वाचन आचार संहिता पालना गर्ने विषयमा अभिमुखीकरण आज चारवटा प्रदेशमा भइरहेको छ भने गत 29 गते 3 प्रदेशमा भएको थियो भनेपछि हामीले निर्वाचनका सन्दर्भमा पनि निर्वाचन आयोगसँग मिलेर सबै प्रदेशमा ओरिएन्टेसन अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन भएका छन् यसले पनि अवश्य पनि आम पत्रकार संचार माध्यममा यो विषयमा कसरी सम्प्रेषण गर्ने निर्वाचनलाई कसरी सफल गर्ने निर्वाचनको सामग्री कसरी सम्प्रेषण गर्ने र यसलाई सन्तुलित र तथ्य सत्य कसरी बनाउने भन्ने विषयमा अवश्य पनि यो अभिमुखीकरणले केही टेवा पुर्याउँछ विगतमा पनि हामीले प्रत्येक प्रदेशमा स्तरीय यस्ता खालका अभिमुखीकरण आचार संहिता अभिमुखीकरण कार्यक्रमहरू राख्दै आएका छौँ यसले पनि विगतको तुलनामा हामीलाई अनुभव छ केही हदसम्म आचार संहिता पालनामा सघाउ पुगेको छ र विगतको तुलनामा आचार संहिता पालनको अवस्था सुदृढ भएको हामीले पनि महसुस गरेका छौँ निर्वाचनको समय नजिकै गर्दाखेरि सबै जिल्लामा त पुग्न नसकेला तर प्रतिनिधिमूलक ढङ्गबाट चाहिँ त्यस्ता खालका अभिमुखीकरण कार्यक्रमहरूलाई हामीले प्रदेशमा बोलाएर अथवा प्रदेश स्तरीय कार्यक्रमहरू सम्पन्न गरिसकेका छौँ त्यस कारण अवश्य पनि त्यसको प्रभाव पर्नेछ र कमी आचार संहिता उल्लङ्घनको कमी हुनेछ भन्ने विश्वास
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका सूचना अधिकारी राम शरण बोहरा
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल विदा हुन्छौं
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद नमस्कार